नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल साउन 2 गते शनिबार, आषाढ़ शुक्ल पक्ष चतुर्थी तिथि, तदनुसार 18 जुलाई सन् 2026, नेपाल सम्बत 1146, आज दिल्लाथ्व 4। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर, मिटर ब्याज पीड़ितको आन्दोलन स्थगित सम्बन्धमा गोर्खापत्र दैनिकबाट लिँदैछौ। विगत 9 दिनदेखि जारी मिटर ब्याज विरूद्धको आन्दोलन स्थगित भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बिहान देखि शुरू भएको सरकारी वार्ता टोली र पीड़ित पक्षबीच साँझ 5:30 बजे 9 बजे सहमति भएपछि आन्दोलन स्थगित भएको हो। गत असार 25 गते जनकपुरको तृतीया गाछीबाट शुरू भएको मिटर ब्याज पीड़ितको पैदल न्याय मार्च 12 को निजगण पुगेपछि वार्ताको पहल भएको थियो। असार 32 गते गृहमन्त्री सुधन गुरूङ र पीड़ित प्रतिनिधिबीच काठमाण्डुमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो। सोही सहमति बमोजिम बिहिबारै काठमाण्डु आएको पीड़ित पक्षको वार्ता टोली र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटा नेतृत्वको सरकारी टोलीबीच सघन वार्ता समेत भएको थियो। शुक्रबार फेरि दुवै पक्षबीच झण्डै 8 घण्टा छलफल भएपछि यो सहमति जुटेको हो। सहमति पत्रमा सरकारी वार्ता टोलीतर्फ सचिव सापकोटा र पीड़ित पक्षतर्फ अवधेश कुशवाहाले हस्ताक्षर गर्नुभएको छ। सहमति अनुसार सरकारले मिटर ब्याजलाई आर्थिक अपराध मान्दै यो कुप्रथा पूर्ण उन्मूलन भएको घोषणा गर्न आगामी मन्त्री परिषदमा प्रस्ताव लैजानेछ, जसबाट सम्पूर्ण फर्जी तमसुक, दृष्टिबन्धक, छिनुवा पास र बाध्यकारी चेक स्वत अवैध र खारेज हुनेछन्। सहमति अनुसार गृह मन्त्रालयले 3 महिनाभित्र विशेष विधेयक मस्यौदा तयार गरी मिटर ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ, जसमा मुद्दा हेर्न छुट्टै न्यायाधिकरण, पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्ति ग्यारेन्टी गरिनेछ। यस्तै सहमति अनुसार वडा कार्यालयमा लेनदेन प्रमाणीकरण गर्दा रकमको वैधानिक स्रोत र बैंक कारोबारको प्रमाण अनिवार्य गरिनुका साथै आपराधिक लाभ वा भ्रष्टाचारको रकम मिटर ब्याजमा लगाउनेमाथि कड़ा कार्यवाहीको व्यवस्था गरिनेछ। नयाँ ऐनमा वास्तविक भन्दा बढ़ी रकमको कागज बनाउने, ब्याजलाई सावामा जोड्ने, ऋणीलाई भरपाई नदिने, बढ़ी ब्याज लिने, धम्क्याउने, शारीरिक मानसिक शोषण गर्ने, खाली चेक वा कागजमा जबरजस्ती सही गराउने र सम्पत्ति हत्याउने कार्यलाई अपराध मानिन्छ। मिटर ब्याजीको अनुसन्धानका लागि लिखतको फोरेन्सिक ल्याब परीक्षण, सम्पत्तिको स्रोत खोजी र सम्पत्ति शुद्धिकरण, मनी लाउण्डरिङ अन्तर्गत छानबिन फौजदारी कार्यविधि बमोजिम हुने लगायतका सहमति भएका छन्। मिटर ब्याज पीड़ितको आन्दोलन स्थगित शीर्षकमा यो समाचार आजको गोर्खापत्र दैनिकबाट लिएका हौं। जुत्ता उत्पादनमा प्रोत्साहन गरिने शीर्षकको अर्को समाचार पनि गोर्खापत्र दैनिकबाट लिँदैछौं। प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशी जुत्ता चप्पल उद्योग प्रवर्धन, आयात प्रतिस्थापन, रोजगारी सृजना तथा निर्यात प्रवर्धनका लागि सरकारले आवश्यक नीतिगत तथा संस्थागत सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा शुक्रबार फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएशनका पदाधिकारी र सदस्यसँगको छलफलमा यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको प्रधानमन्त्री शाहको सचिवालयले जानकारी दिएको छ। प्रधानमन्त्री शाहको प्रतिबद्धतालाई व्यवसायले सकारात्मक र महत्वपूर्ण रूपमा लिएको बताइएको छ। प्रधानमन्त्री शाहले तीनै तहको सरकारको समन्वयमा जुत्ता निर्माण सम्बन्धी सिपमूलक तालिम सञ्चालन गरिने, नेपाली जुत्ता चप्पलको ब्राण्डिङ, मार्केटिङ तथा बजार प्रवर्धन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने बताउनुभयो। यस्तै उहाँले उद्योगको उत्पादन क्षमता अनुसार कच्चा पदार्थ आयातको सीमामा ट्र्याकिङ तथा अभिलेख व्यवस्थापन प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। छलफलमा संघका पदाधिकारी तथा सदस्यले भारतका विभिन्न नाकाबाट हुने अवैध चोरी फैठारी नियन्त्रण गर्न, कर तथा भ्याटको दायरा बाहिर रहेका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय ब्राण्डलाई कानूनी दायरामा ल्याउन, गुणस्तरहीन तथा सस्तो जुत्ता चप्पल आयात नियन्त्रण गर्ने तथा आयातित जुत्ता चप्पलमा अनिवार्य गुणस्तर परीक्षण लागू गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। यो समाचार गोर्खापत्र दैनिकमा प्रकाशित छ। 308 मध्ये 245 धारा संशोधन गर्न कार्यदलको सुझाव, संविधान संशोधन सम्बन्धीको यो प्रसंग आजको कान्तिपुर दैनिकमा प्रमुख समाचारका रूपमा प्रकाशित छ। संविधान संशोधन बहसपत्र तयार पार्ने कार्यदलले 245 धारामा संशोधन गर्नुपर्ने सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ। संविधानका कुल 308 धारामध्ये करिब 80% धारामा संशोधन गर्नुपर्ने सुझाव प्रतिवेदनमा उल्लेख गरिएको हो। सरकारबाट गठित कार्यदलले यति धेरै धारा संशोधनको प्रस्ताव गरेपछि संवैधानिक कानूनविदहरूले भने संविधान नै पुनर्लेखन गर्न खोजिएको हो कि भन्ने टिप्पणी गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको नेतृत्वमा गठित कार्यदलले सरकारवाला व्यक्ति तथा विज्ञसँग गरेको छलफलमा प्राप्त सुझावलाई समेटेर प्रतिवेदन तयार गरिएको जनाएको छ। कार्यदलको प्रतिवेदनमा धारा 274(1) अनुसार नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौम सत्ता बाहेक सबै धारामा संशोधनको सुझाव आएको उल्लेख छ। कार्यदलले प्रतिवेदन बिहिबार बुझाएको हो। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। संघीयताको हुर्मत लिँदै पुराना दल शीर्षकको समाचार नागरिक दैनिकले आज प्रमुख समाचारका रूपमा प्रकाशन गरेको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पहिलो महाधिवेशनबाट प्रदेशसभाको औचित्यमाथि प्रश्न उठाउँदै दस्तावेजीकरण गरेपछि त्यसको नेपाली कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा सहितका दलले एक स्वरमा विरोध गर्दैछन्। तर कांग्रेस, एमाले, नेकपा भनी प्रदेशसभाको औचित्यमाथि प्रश्न उठाउने रासोपालाई नै बल पुग्ने गरी प्रदेशमा सरकार फेरबदल र नयाँ समीकरण बनाउन सक्रिय छन्। विगतमा संघमा एकपटक भएका सत्ता समीकरणको असर प्रदेशमा पनि परेको थियो। त्यसले प्रदेश सरकार अस्थिर बन्न पुगेका थिए। तर गत फागुन 21 गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनबाट पुराना दलहरू निकै कमजोर बन्न पुगेका छन्। प्रदेश र स्थानीय सरकारबाट आफूहरूको औचित्य प्रमाणित गर्न लाग्नुपर्ने पुराना दलहरूले संघीयताको हुर्मत लिने गरी फेरि प्रदेशमा सत्ता परिवर्तनको खेल तीव्र पारेका छन्। पछिल्लो प्रदेशसभा निर्वाचन 2079 पछि प्रदेशमा बनेका कुनै पनि सरकारले स्थिरता पाउन सकेका छैनन्। प्रदेशमा वर्षै पछि सरकार परिवर्तन हुँदै आएका छन्। सत्ताका लागि पुराना दल जे पनि गर्न तयार छन् भन्ने आरोप लागिरहेका बेला उनीहरू प्रदेश सरकारका बजेट अलपत्र पारेर नयाँ सत्ता समीकरणको कसरतमा जुटेका छन्। संख्या छोडेर, अदालत र पार्टीको विधि विधान छोडेर विद्रोह गर्दै सरकारको नेतृत्व लिने होड़ सबै प्रदेशमा चल्दै आएको छ। यही होडले निरन्तरता पाउँदा प्रदेशसभा चुनाव पछिका 4 वर्षमा कोशीमा सबैभन्दा धेरै 6 पटक सरकार फेरबदल भएको छ। त्यस्तै मधेसमा 5, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा 4-4 तथा बागमतीमा 3 र कर्णालीमा 2 पटक मुख्यमन्त्री परिवर्तन भएका छन्। संघीयताको हुर्मत लिँदै पुराना दल शीर्षकको यो समाचार आजको नागरिक दैनिकबाट लिएका हौं। जग्गा कारोबारमा कीर्तिमानी असार 32 शीर्षकको समाचार पनि नागरिक दैनिकबाट लिँदैछौ। गत आर्थिक वर्ष 2082-83 अन्तिम दिन असार 32 गते बिहिबार भएको जग्गा कारोबारले रेकर्ड तोडेको छ। उक्त दिन नेपालको इतिहासमा जग्गा कारोबार सबैभन्दा बढ़ी भएको भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फतको भूमि व्यवस्थापन विभागका प्राविधिक कर्मचारीले जनाएका छन्। उनीहरूका अनुसार अहिलेसम्म एक दिनमा यति धेरै कारोबार कहिल्यै भएको थिएन। विभागका आईटी प्रमुख बलराम काफलेका अनुसार बिहिबार देशभरिका 136 मालपोत कार्यालय तथा 6 नगरपालिकामा 10,968 जग्गाको कारोबार भएको थियो। अघिल्लो दिन असार 31 गते बुधबार पनि 10,182 जग्गाको कारोबार भएको थियो। जग्गाको कारोबारबाट बिहिबार सबैभन्दा बढ़ी राजस्व उठेको छ। उक्त दिन 1,73,77,25,788 रूपियाँ राजस्व उठेको थियो। त्यसै गरी असार 31 गते जग्गाको कारोबारबाट 1,18,19,65,764 रूपियाँ राजस्व उठेको छ। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ। सार्वजनिक पुस्तकालय बन्द ढोकाभित्रको ठूलो कथा शीर्षकको समाचार आजको कान्तिपुर दैनिकबाट लिँदैछौं। प्राध्यापक तथा लेखक अभि सुवेदी प्राय एउटा कुरा दोहोर्याउनुहुन्छ, नेपालमा पुस्तकालयको कुरा कसैले गर्दैन। यस वर्षको वसन्तमा भने केही समयका लागि पुस्तकालय चर्चामा आयो, तर त्यो चर्चा कुनै नयाँ पुस्तकालय खुलेको वा मानिस फेरि पढ्ने बानीतर्फ फर्किएकाले भएको थिएन। राजधानीकै पुराना सार्वजनिक पुस्तकालय मध्य एकमा ताला लागेको कारणले थियो। गत एक वैशाख 13 अप्रेलमा सरकारले काठमाडौँको बिरकुटी मण्डप स्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय बन्द गरायो। उक्त पुस्तकालय समाज कल्याण परिषदको मातहतमा रहेको बिरकुटी मण्डप प्रदर्शनी केन्द्रमा सञ्चालन हुँदै आएको थियो। पुस्तकालयले करिब 3 करोड़ रूपियाँ घर भाड़ा नतिरेको परिषदले दावी गरेको थियो। यस घटनामा असामान्य रूपमा सार्वजनिक बहस जन्मायो। इतिहासकार तथा अनुसन्धानकर्ता प्रत्युषवन्तले 1 जेठ 15 मेमा एक्समा लेख्नुभयो, काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय स्थायी रूपमा बन्द हुने देखिन्छ। संघीय राजधानीमा रहेको सबैभन्दा ठूलो सार्वजनिक पुस्तकालयलाई आर्थिक रूपमा टिकाई राख्ने नयाँ उपाय खोज्न नसक्ने राज्यले नवप्रवर्तन मन्त्रालयले केही परिवर्तन ल्याउँछ भनेर दावी गर्नुको अर्थ रहँदैन। धेरैले यस्तै चिन्ता व्यक्त गरे, संघीय राजधानी सार्वजनिक पुस्तकालय यसरी हराउन कसरी सक्छ भन्ने प्रश्न उठ्यो। तर सुवेदीले पुस्तकालयको कुरा कसैले गर्दैन भन्नुको अर्थ एउटा पुस्तकालय मात्र थिएन। उहाँ नेपालमा पुस्तकालय संस्कृति नै विकास हुन नसकेको अवस्थातर्फ संकेत गराइरहनु भएको थियो, जहाँ मानिस पुस्तकालयका सदस्य बन्छन्, पुस्तक सापाटी लिन्छन्, पढ्ने कोठामा घण्टौं बिताउँछन् र विचार आदान प्रदान गर्छन्। उहाँका अनुसार पुस्तकालय पुस्तक राख्ने ठाउँ मात्र होइन, यसले ज्ञान, सार्वजनिक स्थान र विचारको आदान प्रदानलाई समाजले कति महत्व दिन्छ भन्ने पनि देखाउँछ। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गरौ।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी समाचारहरू। भट्टको कम्पनीबाट जयवीरको कम्पनीमा 2.5 करोड़ भुक्तानी शीर्षकको समाचार कान्तिपुर दैनिकबाट लिँदैछौ। विवादास्पद व्यवसायी दीपक भट्टको कम्पनी मार्फत पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवाको कम्पनीमा 2.60 करोड़ रूपियाँ भुक्तानी भएको अनुसन्धानबाट खुलेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गरेको अनुसन्धानका क्रममा भट्टको हिमालय एसेस्ट म्यानेजमेन्ट प्रालीबाट देउबाको स्कलर इन्टरनेशनल प्राली र डीजी हम प्रालीमा भुक्तानी भएको देखिएको हो। विशेष अदालतमा व्यवसायी भट्टसहित 6 व्यक्ति र 10 कम्पनी गरी 16 जनालाई प्रतिवादी बनाएर विभागले बिहिबार दायर गरेको मुद्दाको अभियोग पत्रमा यसबारे अनुसन्धान भइरहेको उल्लेख छ। विभागका निर्देशक उत्तम कुमार घिमिरेले कतिपय विषयमा अनुसन्धान जारी रहेको भन्दै विस्तृतमा बताउन नसकिने बताउनुभयो। यो समाचार कान्तिपुर दैनिकबाट लिएका हौं। पूर्व अर्थमन्त्री पौडेललाई छोड्न अदालतले 5 आधार लिएको सम्बन्धीको समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। सम्पत्ति शुद्धिकरणको मुद्दामा विशेष अदालतले एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई साधारण तारिकमा राखेर मुद्दाको पूर्वपक्ष गर्ने आदेश दिएको छ। सम्पत्ति शुद्धिकरण विभागले 20.90 करोड़ रूपियाँ बिगो दावी गरेको भए पनि अदालतले उहाँलाई थुनामा राख्न वा धरौटी माग गर्न आवश्यक ठानेन। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट लगायतलाई गैर कानूनी रूपमा आर्जित सम्पत्ति लुकाउन र छल्न सहयोग गरेको मतियार बनेको आरोप लगाउँदै पौडेल सहित 16 जना विरूद्ध मुद्दा दायर गरेको थियो। पौडेलको हकमा विभागले 20.90 करोड़ रूपियाँ बिगो दावी गरेको छ। यो समाचार आजको अन्नपूर्ण पोस्टबाट लिएका हौं। गाउँ गरीब र शहर धनीको भाष्य शीर्षकमा तिलक ढकालको लेख आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। गाउँमा नेपालीपन अझै जीवित छ, घरमा पाहुना पुग्दा बस्नुहोस्, पानी चिया पिउनुहोस् भन्ने संस्कार अझै बाँकी छ। आगन्तुकलाई राडी ओछ्याएर बस्न दिने, पानीको गिलास अघि सार्ने, आफ्नै मान्छे झै व्यवहार गर्ने परम्परा अझै हराएको छैन। शहरमा विस्तारै हराउँदै गएको यही आत्मीयता गाउँको सबैभन्दा ठूलो सम्पत्ति हो। यो प्रसंग आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। पुनस्थापनाको पर्खाईमा मुक्त कमैया शीर्षकको समाचार गोर्खापत्र दैनिकबाट लिँदैछौ। सरकारले 2057 असार 2 गते कमैया प्रथा अन्त्य गरेको थियो। 26 वर्ष पूरा हुन लाग्दा पनि दाङ पर्दिया लगायत पश्चिम नेपालका हजारौं मुक्त कमैया परिवार पुनस्थापना हुन सकेको छैन। मुक्त कमैया जग्गाधनी लालपूर्जा परिचय पत्र र सम्मानजनक जीविकोपार्जनको अधिकारबाट अझै वञ्चित छन्। मुक्त कमैयाले राज्यले गरेको पुनस्थापनाको प्रतिबद्धता पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको गुनासो गरेका छन्। दाङको घोराई उपमहानगरपालिका 16 स्थित कमैया बस्तीका 67 वर्षीय बाबुराम चौधरी 25 वर्षसम्म कमैयाका रूपमा काम गर्नुभयो। मुक्तिको घोषणा भएपछि नयाँ जीवनको आशा पलाए पनि 26 वर्ष बितिसक्दा पनि न परिचय पत्र पाउनु भएको छ न बसोबास गरिरहेको जग्गाको लालपूर्जा। उहाँले भन्नुभयो, हिजोको कमैयाबाट न मुक्त भयो, वास्तवमा भन्ने हो भने हाम्रो जीवनशैली खासै फेरिएको छैन। उहिलेको जस्तो दुःख त छैन, तर खासै सुख पनि देखिएको छैन। यो समाचार गोर्खापत्र दैनिकमा प्रकाशित छ। तेस्रोका लागि भिड्दै फ्रान्स र इंल्याण्ड शीर्षकको समाचार कान्तिपुर दैनिकबाट लिँदैछौ। फ्रान्स र इंल्याण्ड शनिबार विश्वकप 2026 को तेस्रो स्थानका लागि हुने खेलमा भिड्दैछन्। यो दुवै टीमका लागि प्रतियोगिताबाट उदास हुँदै विदा लिने अवसर हुनेछ। फ्रान्सेली र इंग्लिस टीम भारी मन लिएर फ्लोरिडा पुगेका छन्। उनीहरूको मनमा एकै खाले पीड़ा रहनेछ सेमी फाइनलमा बेहोरेको हार। एक प्रकारले दुवै टीम घाइते जस्तै छन्। प्रतियोगिता सेमी फाइनल चरण प्रवेश गर्दा कुनै एक टीम सबैभन्दा राम्रो थियो भने त्यो फ्रान्स नै थियो, तर यही टीम स्पेनले खड़ा गरेको बलियो रणनीति सामु धराशायी हुँदै 2-0 नबज्जासँग पराजित रह्यो। इंग्ल्याण्डले भने विश्वकपमा एक अर्को बिर्सन लायक परिच्छेद लेख्ने क्रममा अर्जेन्टिनाको हातबाट 2-1 हार बिहोर्यो, त्यो पनि शुरूआती अग्रता लिएर। अब भने फ्रान्स र इंग्ल्याण्ड दुवैले आफ्ना खेलाड़ीमा बाँकी रहेको शक्ति संचय गरेर आफूलाई मानसिक र शारीरिक रूपमा बलियो बनाउनुपर्नेछ। त्यस्तो खेलको लागि तयार हुनुपर्नेछ जुन खेल विश्व फुटबलमै सबैभन्दा मन नपराइएको प्रतिस्पर्धाको रूपमा लिइन्छ। तेस्रो स्थानका लागि भिड्दै फ्रान्स र इंग्ल्याण्ड यो समाचार आजको कान्तिपुर दैनिकबाट लिएका हौं। अखबार कार्यक्रम आजलाई यति नै। अब यसपछि अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक शंकर भण्डारीलाई धन्यवाद दिँदै दीपक जोशी विदा हुन्छु। नमस्कार।